الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدرسن کے ناظرین پروگرام قرآنی صورتوں کا تعارف میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے سینے نور قرآن سے بھر دے، روشن فرمائے، اور ہمیں قرآن کا فہم، قرآن کا علم ہمیں عطا فرمائے۔ قرآن پاک کو پڑھنا بھی فضیلت کا کام، اور قرآن پاک کو سمجھ کر پڑھنا بہت زیادہ فضیلت کا کام اور ثواب والا کام۔ قرآن پاک میں جیسے تلاوت کرنے پر حرف حرف پر بھی اللہ نیکیاں عطا فرماتا ہے، اسی طرح قرآن کی جتنی معرفت حاصل ہوگی، قرآن پاک کے بارے میں جتنا ہمیں علم حاصل ہوگا، آیات مبارکہ، ان کے ترجمے، ان کی تفاسیر، اسی سے ہمارے عمل کے اندر وہ بہتری آئے گی، عمل کے اندر تیزی آئے گی، عمل کرنے کا جذبہ ملے گا۔ تو لہذا قرآن پڑھنا بھی ثواب اور قرآن پاک کو سمجھ کر پڑھنا یہ بہت زیادہ ثواب کا کام ہے۔ اس لیے قرآن پڑھتے بھی رہیں اور ساتھ ساتھ سمجھنے کی بھی کوشش اور سعی کرتے رہیں۔ اس پروگرام میں ہم بطور خاص قرآن مجید فرقان حمید کی کسی سورہ مبارکہ کے تعارف کے ساتھ ساتھ اس کے کچھ خاص مضامین پر گفتگو کرتے ہیں، اور مقصد یہی ہے کہ وہ آیات مبارکہ جن سے ہمیں کچھ ترغیبات ملیں، ہمارے عمل کے اندر اضافہ ہو جائے، نیکیوں والے کام بڑھ جائیں، اور آخرت کے حوالے سے ہمیں کیا سوچ اور فکر رکھ کر اپنی آخرت کی تیاری کرنی ہے، اس طرح کی کچھ آیات مبارکہ، وہ سورہ مبارکہ کے مضامین وہ لے کر ہم حاضر ہوتے ہیں۔ گزشتہ سلسلے میں ہم نے سورۃ الرعد کا کچھ پس منظر اور اس کا تعارف سنا، آج کچھ آیات مبارکہ جن میں مختصراً کچھ ان کے مضامین بھی سننے کی سعادت حاصل کریں گے۔ سورۃ الرعد یہ مکی سورہ مبارکہ ہے، اس کے بارے میں یہ بھی اقوال ہے کہ مدنی سورہ مبارکہ ہے، یعنی ہجرت کے بعد نازل ہوئی، لیکن بہرحال زیادہ قول یہی ہے کہ چند آیات مبارکہ مدنی ہیں، بقیہ سب وہ مکی ہیں، تو اس سورہ مبارکہ کو مکی سورت فرمایا گیا۔ یہ سورہ مبارکہ کا نام ہی رعد ہے، یعنی کڑک اور گرجنا، بادل جو گرجتے ہیں، تو اس وجہ سے اس کو سورۃ الرعد، یعنی اس گرجنے سے یہ تعبیر کیا گیا۔ اور یہ بھی فرمایا گیا کہ الرعد یہ ایک فرشتے کا نام ہے، اور وہ خاص فرشتہ ہے کہ جو بادلوں کو ہانکتا ہے، ایک طرف سے دوسری طرف لے کر جاتا ہے۔ تو یہ جب ہانکتا ہے، لے کر جاتا ہے، تو اس سے بادل جو ہے وہ گرجتے ہیں۔ ہمیں دینی طور پر تعلیم یہی ہے کہ جب بادل گرجتے، اس طرح کے معاملات ہوتے، تو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اب بطور خاص اس وقت دعا میں مشغول ہو جاتے، دعائیہ کلمات کہا کرتے تھے، امت کی تعلیم کے لیے ایسے کلمات ارشاد فرمایا کرتے تھے، اللہ کی بارگاہ میں دعا کرتے تھے تاکہ ہمیں بھی وہ تعلیم حاصل ہو اور ہم بھی اس پر عمل کریں۔ تو آپ صلی اللہ علیہ وسلم جب بادلوں کے گرجنے اور کڑک کی آواز یہ سنتے تو یہ دعا مانگا کرتے تھے، اللہم لا تقتلنا بغضبک ولا تہلکنا بعذابک وعافنا قبل ذلک، اے اللہ ہمیں اپنے غضب سے نہ مارنا اور اپنے عذاب سے ہلاک نہ کرنا، اپنا عذاب نازل ہونے سے پہلے ہمیں عافیت عطا فرما۔ تو جب بھی بادل گرجتے اور اس طرح کے معاملات ہوتے تو رسول اللہ صلی اللہ علیہ وسلم وہ گویا کہ اللہ کے ذکر میں مشغول ہو جاتے، اور دعا بھی ذکر ہی ہے۔ جی ہاں، ہم پیارے نبی صلی اللہ علیہ وسلم کی سیرہ مبارکہ دیکھتے ہیں تو بکثرت دعائیں ہیں، آپ لباس پہنے دعائیں ہیں، آپ مسجد میں جا رہے ہیں تو دعا ہے، مسجد سے باہر آ رہے ہیں تو دعا ہے، بازار میں ہیں تو دعا ہے، کوئی اور چیز مشاہدہ فرماتے ہیں دعا ہے، ستارے دیکھتے ہیں تو دعا ہے، چاند ہے تو دعا ہے، نیا چاند ہے تو دعا ہے۔ یعنی ہم دین کے ان مضامین کو جب پڑھتے ہیں تو دعاؤں کا بڑا اس میں ایک عمل دخل ہے، اور اس کی وجہ کیا ہے کہ دعا عبادت ہے۔ تو گویا کہ ہر معاملہ عبادت کے اندر جا رہا ہے اور ذکر الہی میں جا رہا ہے۔ तो हम जब बसा अवकात सूरज ग्रहण चांद ग्रहण क्यों होता है, तो साइंसी मामलात के अंदर ज्यादा चले जाते हैं और दीनी मामलात के अंदर उनको हम एक तरह की सानवी हैसियत देते हैं। दीन इस्लाम कोई साइंस से रोकता नहीं है, ये साइंस से मना नहीं करता जब तक कोई शरीयत से न चीज टकराने वाली हो। तो जो सूरज ग्रहण है, चांद ग्रहण है, बादलों का गर्जना है और ये बरसना है, ये सारी चीजें इसमें हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की पूरी तालीमात मौजूद है। तो ये अल्लाह की निशानियों में से निशानियां हैं कि जो सूरज ग्रहण और चांद ग्रहण जाहिर होती, और उस वक्त हमें मशगूल होना है किस में, इबादतों के अंदर, नमाज के अंदर। जी हाँ, सूरज ग्रहण की भी नमाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित है, चांद ग्रहण की नमाज भी साबित है। तो ये चीजें, अब बादल गरज रहे हैं तो इस पर भी आप सल्लल्लाहु अलैहि वसल्लम ये दुआएं मांगते हैं। तो जब इस तरह के मामला हो तो हमें अल्लाह पाक की कुदरत के ऊपर, रब तबारक व ताला की कुदरत पर मजीद ऐसा यकीन और पुख्ता यकीन, और साथ साथ अल्लाह का डर पैदा होना चाहिए कि जो रब इन बादलों पर हर चीज पर यह कादरे मुतलक है, सुभान अल्लाह। तो अल्लाह का दिल में एक खौफ पैदा होना चाहिए, आफियत सलामती, ये हम दुआ मांगने में मशगूल हो जाएं। जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये दुआ मांगी कि ए अल्लाह हमें अपने अजाब से ना मारना, ए अल्लाह हमें अपने अजाब से हलाक ना करना, और अजाब नाजिल होने से पहले ही हमें आफियत अता फरमाना, ये हमें दुआ के कलिमात मांगने चाहिए। सूरतुर रात की कुछ आयत मुबारक, उनके मजामीन की तरफ बढ़ते हैं। आयत नंबर 18, क्यामत के दिन जो हिसाब की सख्ती होगी, उस हवाले से इस सूरत रात के अंदर बयान फरमाया गया। कहा कि जिन लोगों ने अपने रब का हुक्म माना उन्हीं के लिए भलाई है, उन्हीं के लिए भलाई है, अलहुसना है, और जिन्हें यह नसीब हो जाएगी वो अल्लाह की रहमत से जन्नत में जाएंगे। वल्लदीना लम यस्तजीबू लहू लव अन्न लहुम मा फिल अर्दि जमीअन व मिस्लहु माहु लफ्तदौ बिह أولئك لهم سوء الحساب ومأواهم جهنم وبئس المهاد। और जिन्होंने उसका हुक्म ना माना, यानी अल्लाह का हुक्म ना माना, अगर जमीन में जो कुछ है वो सब और उस जैसा जो उनके मिल्क में होता, तो अपनी जान छुड़ाने को दे देते, यही है जिनका बुरा हिसाब है। यानी जिन्होंने अल्लाह का हुक्म नहीं माना, रब तबारक व ताला का मादल्ला इनकार किया, ईमान नहीं लाए। बेसिक तो ये आयत मुबारक कुफार से मुतालिक है, लेकिन इसमें ईमान वालों को भी हिसाब की सख्ती के हवाले से, कि हिसाब क़यामत के दिन वो कैसा होगा, उसके हवाले से तालीम यहाँ पे इरशाद फरमाई गई है, और शारहीन ने इसी के तहत ये तफसीर में बयान भी फरमाया है। तो कहा वल्लदीन लम यस्तजीबू लहू लव अन्न लहुम मा फिल अर्दी जमीअन व मिस्लहु माहु लफ्तदौ बिह, वो जिन्होंने हुक्म नहीं माना, अगर उनके पास वो कुछ हो जो कुछ जमीन में है और उसी तरह का और भी, इतनी मिसल और भी है, तो वो सारा का सारा फिदिया दे दें, कफारे में दे दें, तो फिर भी उनकी जान नहीं छूटेगी, और वो कहेंगे कि ये सारा हम दे देते हैं और हम इस अजाब से बच जाएं, तो वो अजाब से नहीं बच पाएंगे। उलाइक लहुम सूउल हिसाब, उनके लिए बुरा हिसाब है, यानी सख्त हिसाब, बुरा हिसाब, और जिसके लिए ये होगा व मावाहुम जहन्नम, उसका ठिकाना जहन्नम, व बिसल मिहाद, और क्या ही बुरा बिछौना है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस उम्मत के लिए भी सख्त हिसाब और आसान हिसाब, इसके हवाले से आप सल्लल्लाहु अलैहि वसल्लम ने पूरी तालीम इरशाद फरमाई, और खुद दुआ मांगा करते थे, अल्लाहुम्मा हासिबनी हिसाबन यसीरा, ए अल्लाह मेरा आसान हिसाब लेना। ये हमारी तालीम के लिए था, हम ये दुआ मांगा करें कि हिसाब यसीर हो, आसान हिसाब हो, क्योंकि जिसका आसान हिसाब होगा तो वो अल्लाह की रहमत से बख्शा जाएगा। अल्लाह हम सब का भी आसान हिसाब, और कई ऐसे खुश नसीब बिला हिसाब जाएंगे, कुछ बिला हिसाब जाएंगे और कुछ हिसाब वाले। बिला हिसाब में भी पूरी उलमा ने एक कैटेगरी बयान की कि जिनको अल्लाह अपनी रहमत से बिला हिसाब जन्नत में दाखिल फरमाएगा, तहज्जुद की नमाज को पढ़ने वाले, और भी कुछ ऐसी नेकियां हैं, जाहिर है जो तहज्जुद पढ़ेगा वो दीगर नमाजें तो नहीं छोड़ेगा, जितनी रातों को उठकर तहज्जुद की नमाज को पढ़ रहा है, क्योंकि नफिल नमाजें पढ़ने वाले आमतौर पर इस तरह के एहतमाम करने वाले तो फराइज के अंदर कोताही नहीं करते, वो फराइज तो अपने वक्त में पढ़ते ही पढ़ते हैं, लेकिन साथ एक्स्ट्रा इबादत भी करते हैं, और यही वजह है कि वो अल्लाह के प्यारे बंदे होते हैं, और जब लोग सो रहे होते हैं उस वक्त वो बेदार होते हैं और वो नमाजें पढ़ रहे होते हैं। तो तहज्जुद की नमाज पढ़ने के आदि, इनका भी बिला हिसाब जन्नत का दाखिला होगा, اللہ کی رحمت سے. اسی طرح لوگوں کو معاف کرنے والے, جی جی معافی دینا, یہ بھی ایسے لوگ ہیں کہ جن کا بلا حساب جنت میں داخلہ ہوگا. قیامت کے دن ندا ہوگی تو یوں ہزاروں لوگ بلا حساب یہ بھی جنت میں داخل ہوں گے, اور پھر کچھ ہوں گے جن سے حساب لیا جائے گا, اور وہ حساب آسان ہے تو وہ بھی اللہ کی رحمت سے میں جنت میں داخل ہوں گے, اور جن سے پوچھ گچھ ہوئی حساب, یعنی اسی کو سخت حساب کہا گیا, تو وہ اسے کہا گیا کہ وہ ہلاک ہوگا, یعنی اس کے لیے دوزخ ہے, اس کے لیے عذاب کی صورت ہوگی. تو اماں عائشہ صدیقہ رضی اللہ تعالی عنہا, یہ جب نبی کریم علیہ السلام سے سنا کہ حساب لیا جائے گا اور وہ حساب لے کر عذاب میں مبتلا کیا جائے گا, تو جب پوچھا اماں عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے کہ اللہ تعالی نے تو یہ ارشاد فرمایا ہے کہ وہ عنقریب ان سے آسان حساب لیا جائے گا, تو یہ جب پوچھا کہ حساب تو آسان نہیں ہوگا, تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا یہ نرمی سے لیا جانے والا حساب یہ حساب نہیں ہے, یعنی حقیقتاً یہ حساب نہیں ہے کہ جس سے آسان حساب ہوگا تو وہ چھوٹ ہی جائے گا, اسے بس یہ ہوگا, کیا ہوگا؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ بلکہ حساب کے لیے پیش ہونا ہے, اسے حساب کے لیے صرف پیش ہونا ہے, اور جس سے قیامت کے دن حساب میں جرا ہوئی, یعنی سوال جواب کلام یہ کیا گیا, تو اسے عذاب دیا جائے گا. اللہ اس سے ہم سب کو محفوظ فرمائے, کیونکہ ایک ہے کہ سامنے آنا چیز, اس کے اعمال نامے دکھائے جانا, اور بغیر کچھ سوال جواب کیے اسے اب چھوڑ دیا جائے, یہ ہے آسان حساب, اور ایک ہے حساب لینا جسے حساب کہتے ہیں, اس کا جواب دو, اس کا جواب دو. تو کہا جس کے ساتھ یہ معاملہ ہوا تو پھر وہ عذاب دیا جائے گا, اس کے اندر عذاب سے چھٹکارا جو ہے وہ مشکل ہو جائے گا, کیونکہ جس کو سوال جواب ہوگا تو ظاہر ہے اس دن آدمی ہر ایک اپنے پورے پورے معاملات کا پورا پورا جواب دے پائے, تو یہ ایک مشکل معاملہ ہے. اور دوسری روایت میں رسول اللہ صلی اللہ علیہ وسلم جب نماز سے فارغ ہوتے تو دعا مانگتے, اللہم حاسبنی حسابا یسیرا, اے اللہ میرا آسان حساب لینا, یہ میرے اور آپ کی اور ساری امت کی تعلیم کے لیے. تو اماں عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ انہوں نے عرض کی کہ یہ آسان حساب کیا چیز ہے, تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا آسان حساب یہ ہے کہ اس کے نامہ اعمال پر نظر کرا دی جائے گی اور پھر اسے معافی دے دی جائے گی, پھر اسے معافی دے دی جائے گی, اور پھر فرمایا اے عائشہ جس سے حساب میں اس دن جرا کر لی گئی, یعنی غلام ہوا اس پر, اس سے جواب مانگا گیا, تو وہ ہلاک ہو جائے, تو وہ ہلاک ہو جائے گا. تو ہمیں یہ دعا بھی مانگنی چاہیے, ایسے اعمال بھی کرنے چاہیے جن کی وجہ سے آسان حساب ہو. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تین چیزیں, جس شخص میں یہ تین باتیں ہوں, تین اوصاف ہوں, اللہ تعالیٰ اس کے حساب میں آسانی فرمائے گا اور اپنی رحمت سے اسے جنت میں داخل فرمائے گا. صحابہ نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم, ہمارے ماں باپ آپ پر فدا ہوں, وہ تین چیزیں کون سی ہیں؟ فرمایا جو تمہیں محروم کرے تم اسے عطا کرو, جو تم سے رشتے داری ختم کرے تم اس سے صلہ رحمی کرو, اور جو تم پر ظلم کرے تم اسے معاف کرو. جب تم ایسا کرو گے تو اللہ اپنی رحمت سے تمہیں جنت میں داخل فرما دے گا. تو یہ آیت نمبر 18 سورۃ الرعد, چند باتیں خلاصتاً عرض کی ہیں. آگے بڑھتے ہیں آیت نمبر 21, اس میں بھی اللہ پاک نے صلہ رحمی کے حوالے سے قرآن پاک کے اندر یہ بیان فرمایا. صلہ رحمی کہتے ہیں رشتہ جوڑنا, ویسے تو صلہ رحمی کئی اعتبار سے واجب ہے, جہاں پر آدمی قطع تعلقی بلا اجازت شرعی بلا وجہ کسی سے قطع تعلقی کرنا, اور بالخصوص رشتے داروں سے قطع تعلقی کرنا, اس کی تو اجازت نہیں ہے. اور جو رشتہ جوڑتا ہے اس پر فضیلتیں بیان فرمائی, اور جو توڑتا ہے کاتے ہے یعنی رشتہ توڑنے والا ہے اس کے لیے وعیدوں کو بیان کیا. اللہ پاک ارشاد فرماتا ہے والذین یصلون ما امر اللہ به ان یوصل ویخشون ربهم ویخافون سوء الحساب, اور وہ کہ جو جوڑتے ہیں اسے جس کو جوڑنے کا اللہ نے حکم دیا ہے, یعنی وہ ان رشتوں کو جوڑتے ہیں جو اللہ نے جوڑنے کا حکم دیا ہے, ویخشون ربهم اور اپنے رب سے ڈرتے ہیں, ویخافون سوء الحساب اور حساب کی برائی سے اندیشہ رکھتے ہیں, یعنی ڈرتے ہیں, خوف کھاتے ہیں کہ برا حساب اس سے یعنی سخت حساب ان سے نہ لیا جائے. تو اس آیت مبارکہ میں اللہ پاک نے رشتے جوڑنے کا, یعنی ان چیزوں کو جوڑو جن کو اللہ نے جوڑنے کا حکم دیا ہے, तो रिश्ता कायम रखना, रिश्ते ना तोड़ना, इसमें धराड़े ना डालना। और ऐसे कुछ लोग हैं जो इस तरह के काम करते हैं, एक दूसरे रिश्तेदारों को दूसरों से बजन करते हैं, ना किसी से कोई लेना ना देना, खामखा उनके हवाले से हसद के अंदर पड़ जाना, खामखा उनके हवाले से तरह तरह की बातों में पड़ जाना, अपने दिल को जलाते रहना, अपने गुनाहों को गोया के बढ़ाते रहना। यानी आदमी खुद गौर करे, एक आदमी अपने घर है, एक अपने घर है, अपने अपने मामला चला रहे, लेकिन खामखा बदगुमानियां पैदा कर देना लोगों के अंदर, और बाद ऐसे मियां बीवी में बदगुमानियां पैदा कर देते। और मैं उन शोहरों से कहूंगा, उन बीवियों से कहूंगा, आपने अपने शोहरों के साथ, बीवियों के साथ, यानी आपने बरसों गुजार लिए, आप ऐरे गहरे तीसरे की बात में आकर आपने पूरा रिश्ता ये तोड़ने की सोच ली। इस रिश्ते के अंदर ऐसी नफरत पैदा हो गई, तीसरे बंदे के किसी ऐसी गलत गुमान की वजह से इस रिश्ते के अंदर आपने नफरत खुद ही डाल दी। तो ये मियां बीबी को खुद सोचना चाहिए। हुन्ना लिबासुल्लकुम व अंतुम लिबासुल्लहुन्ना, क्या कुरान पाक ने इरशाद फरमाया, औरतें तुम्हारा लिबास हैं, तुम औरतों का लिबास हो। मियां बीबी का रिश्ता लिबास है आपस में। ये इसको क्यों इससे ताबीर किया गया है? इस वजह से ताबीर किया गया है कि ये लिबास है ना, हमने कपड़े ये जिस्म पर पहने हुए हैं, तो इससे हमारे जिस्म के ऐब भी छुप जाते हैं। ये लिबास हमें गर्मी सर्दी से बचा लेता है, हर तरह की तकलीफ से बचा लेता है। ये लिबास हमें इज्जत भी बख्शता है। तो कुरान कहता है ये बीवी तुम्हारे लिबास है, और शोर को कहा कि वो बीवी के लिए लिबास है, कि मियां बीवी आपस में एक दूसरे के ऐबों को छुपाएं, एक दूसरे से उन्हें राहत मिले, तकलीफ ना मिले, एक दूसरे की वजह से उन्हें फायदे पहुंचे, अजियतें ना पहुंचे। काश इन कलिमात की खूबसूरती को समझ जाए, और बिलखसूस मियां बीवी वो इन खूबसूरतियों को समझ जाए कि कुरान ने कैसे बयान किया कि वो तुम्हारे लिबास है, तुम उनके लिबास हो, वो तुम्हारे लिबास है, तुम उनके लिबास हो। तो जब मियां बीवी का रिश्ता ऐसा मजबूत होगा, तो मैं कहता हूं कान भरने वालों में फिर कोई अगर बात आती भी है तो फिर वो सुनी अनसुनी ही हो जाती है, वो सुनी और अनसुनी होती है। अल्लाह सब के रिश्तों को दवाम बख्शे, रिश्ता टूटने से बचाए, क्योंकि जब मियां बीवी के अंदर धराड़े पैदा होती हैं मेरे भाइयों, हम नहीं जानते मेरे भाइयों इस मुआशरे के अंदर कितने कुछ मामलात होते। आप उन बच्चों की तरफ देखें, उनके मुस्तकबिल की तरफ देखें। जी हाँ, हमारे सामने लोग ऐसे केस लेकर आते हैं, अब अदालतों में जा रहे हैं, अब बच्चा मिलने आ रहा है, तो फुला ये है, उस तारीख पर ये है, इधर ये है। ये बच्चे बड़े हो रहे हैं, ये देख रहे हैं कि हमारे माँ बाप ने हमारे साथ क्या किया, ना माँ का प्यार मिल सका, ना बाप का प्यार पूरी तरह मिल सकता, हम इस घर में भी टेंशन और उधर भी टेंशन। ठीक है, वो उम्र शरीयत ने जो बयान कर दी कि अब तफरीक हो गई है, तो अब इतनी उम्र तक उसको इसके पास रहना है, फिर शोहर के पास आ जाना है, दोनों में कोई भी आपस में उन बच्चों से मुलाकात के लिए कोई रोक नहीं सकता, क्योंकि मियां बीवी का रिश्ता टूटा ना, बच्चों का तो अपने माँ बाप से तो नहीं है ना, वो तो उन्हीं की औलादे हैं। तो ये कितने आगे कठिन मसाइल पैदा हो जाते हैं। तो लिहाजा अपने रिश्तों को मजबूत रखिए, जो रिश्ते मजबूत रखते हैं, और वो बीवियां जो अपने शोहर की जायज कामों में इताअत करती हैं, नमाजें पढ़ती हैं, रोजे रखती हैं, रिवायात में उन्हें फरमाया गया क्यामत के दिन जन्नत के जिस दरवाजे से चाहे वो जन्नत के अंदर दाखिल हो जाए। वो शोहर, उन्हें फरमाया गया कि तुम में से बेहतरीन वो हैं जो अपनी बीवियों के साथ अच्छे रहते हैं, अपनी बीवियों के साथ अच्छे। ये मेरे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की मुबारक तालीम है। शोहर अगर इस पर अमल करे, बीवी उस पर अमल करे, तो इंशाल्लाह घर अमन के गहवारे बनेंगे। इस आयत मुबारका में यह भी फरमाया गया वह यख्शौन रब्बहुम, और वह अपने रब से डरते हैं। ये एक खौफ खुदा वाला जो वस्फ है, खूबसूरत वस्फ है, सिफत इंसान के अंदर ये होनी चाहिए, क्योंकि क्यामत के दिन इन लोगों को बड़े इनाम मिलेंगे। जो अल्लाह के खौफ से एक आंसू भी बहता है, और वो आंसू ऐसा गोया के मक्खी के सर के बराबर भी हो। सुभान अल्लाह। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिस मोमिन बंदे की आंखों से अल्लाह ताला के खौफ की वजह से आंसू निकले, अगरचे मक्खी के सर के बराबर, अगरचे मक्खी के सर के बराबर, फरमाया फिर वो आंसू बहकर उसके चेहरे पर आ जाए, अल्लाह ताला उसे जहन्नम पर हराम कर देता है उसके आंसू। इसलिए हम कई बुजुर्गों को देखते हैं और उनके बारे में पढ़ते हुए, वो अल्लाह के खौफ से जो आंसू निकले होते थे ना, तो उनको अपने चेहरे पर मर लिया करते थे, उनको अब चेहरे पर और मर लेते थे कि ये वाकई वो आंसू है कि जो रब की मोहब्बत में निकला, रब के खौफ से निकला। सुभान अल्लाह। ارشاد فرمایا جو آدمی تنہائی میں بیٹھا ہو اور اللہ کو یاد کر رہا ہو، اللہ کی نعمتیں یاد کرتا ہے، ذکر کرتا ہے، اور اسی دوران اس کی آنکھوں میں سے آنسو نکل آئے، تو اسے بھی اللہ اپنے عرش کا سایہ قیامت کے دن دے گا، عرش کا سایہ عطا فرمائے گا۔ کبھی کبھی تنہائی میں بھی بیٹھ کر آدمی سوچے رب کی کتنی نعمتیں، تنہائی میں اولاد کے غم بھی آدمی کو کبھی رلاتے ہیں، کبھی فکریں بھی رلا دیتی ہیں، کبھی دوستوں کے ساتھ کچھ انبن ہوئی تو بھی آدمی رو لیتا ہے، رشتہ داروں کے لیے کبھی جاب آفس میں کوئی پرابلم ہے تو بھی رو لیتا ہے، لیکن کیا تنہائی میں کبھی اس وجہ سے روئے، اللہ کی نعمتوں کو یاد کرتے ہوئے، یا رب تبارک و تعالیٰ کی بارگاہ میں اپنے گناہوں کو یاد کر کے خوف خدا کی وجہ سے روئے؟ یہ رونا واقعی اللہ نصیب کرے کہ اللہ کی نعمتوں کو ہم یاد کرتے رہیں اور اللہ سے ڈرتے رہیں اور اپنے گناہوں سے توبہ کرتے رہیں۔ یہ آنسو بڑے مبارک آنسو ہوتے ہیں، کیونکہ جب بندہ اللہ تعالیٰ کے خوف سے لرزنے لگ جاتا ہے نا، اس کا بدن کانپنے لگ جاتا ہے، لرزنے لگ جاتا ہے، تو اس سے گناہ ایسے جھڑتے ہیں جیسے درختوں سے پتے جھڑتے ہیں، ہوا چل رہی اور پتے کیسے اڑ اڑ کے جا رہے ہوتے ہیں۔ اللہ کا خوف جتنی دیر آدمی کے اندر یہ کیفیت ہے نا، تو اس سے گناہ بھی جھڑتے رہتے ہیں۔ قرآن میں اللہ فرماتا ہے وَلِمَنْ خَوْفَ مَقَامَ رَبِّهِ جَنَّتَان، اور جو اپنے رب کے حضور کھڑے ہونے سے ڈرے اس کے لیے دو جنتیں ہیں، اس کے لیے دو جنتیں ہیں۔ وَالْآخِرَةُ عِنْدَ رَبِّكَ لِلْمُتَّقِينَ، ارشاد فرمایا اور آخرت تمہارے رب کے پاس پرہیزگاروں کے لیے ہے، اِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونَ، بے شک ڈرنے والے باغوں اور چشموں میں ہوں گے، یعنی ان کے لیے جنت کی عظیم نعمتیں ہیں۔ اسی سورۃ الرعد کی آیت نمبر 22 کے بھی کچھ مضامین پر گفتگو کرتے ہیں۔ اللہ پاک ارشاد فرماتا ہے والذین صبروا ابتغاء وجه ربهم واقاموا الصلاۃ وانفقوا مما رزقناهم سرا وعلانیہ، اور وہ جنہوں نے صبر کیا اپنے رب کی رضا چاہنے کو، یعنی اللہ کی رضا کے لیے انہوں نے صبر کیا اور نماز قائم رکھی اور ہمارے دیے سے ہماری راہ میں چھپے اور ظاہر کچھ خرچ کیا، یعنی اعلانیہ بھی کیا اور چھپا کر بھی خرچ کیا، اللہ کی رضا کے لیے صبر کرنا۔ ناظرین اکرام، صبر کے کچھ درجات ہیں۔ بعض وقت ہم سمجھتے ہیں کہ صرف بیماری میں صبر، انتقال میں صبر، نوکری چھوٹنے میں صبر، پریشانی آئی تو صبر، صبر کے اور بھی درجات ہیں۔ ایک درجہ صبر کا یہ ہے کہ گناہ سے صبر کرنا، رکنا، یہ بھی صبر ہے۔ تو جو صبر کی فضیلتیں ہیں تو یہ صرف اور صرف انہی پریشانیوں کے لیے نہیں ہے، اپنے آپ کو روکنا، گناہ سے آدمی روکتا ہے، صبر کر رہا ہے، تو یہ روکا تو ہوا، اس نے صبر تو کیا ہے، تو یہ بھی ایک صبر کا درجہ ہے۔ اللہ ایسوں کو بھی صابرین میں شمار فرمائے گا، اللہ کی رضا کے لیے یہ اس گناہ سے رکے ہیں۔ دوسرا درجہ فرمایا گیا نیکیوں پر صبر کرنا، یہ بھی صبر ہے۔ جی ہاں، انہوں نے نماز پڑھی تو نماز پر استقامت ہے، عبادت پر استقامت ہے، نیکیوں پر صبر ہے، یعنی جمع ہوا ہے وہ نیکیوں پر، قائم ہے، تو یہ بھی تو صبر ہے۔ اور تیسرا پھر آگے مصیبتوں پر صبر کرنا، اور شارحین نے لکھا ان میں سب سے بڑھ کر صبر کیا ہوتا ہے کہ انسان اپنی انسانی خواہشات سے، گناہوں سے اپنے آپ کو روک لے، یہ صابرین میں شمار ہوگا اور اولیاء اور صدیقین کے مراتب پر چلا جائے گا۔ تو ہم بعض اوقات صبر کو صرف بیماری کے ساتھ اٹیچ کرتے ہیں، بالکل وہ بھی صبر کا موقع، دکھ غم پہنچا صبر کا موقع، موت میت صبر کا موقع، لیکن اس کے ساتھ ساتھ صبر کے یہ درجات سمجھنے چاہیے جو قرآن فرما رہا ہے، اپنے رب کی رضا کے لیے صبر کرنا۔ بعض اوقات گناہ سے بچا کے لوگ دیکھیں گے یا کسی اور وجہ سے، تو یہ وہ صبر نہیں ہے، یہ وہ صبر نہیں ہے۔ صبر اور خوف، یہ دونوں چیزیں اللہ کی رضا کے لیے، رب تبارک و تعالیٰ کی رضا کے لیے آدمی صبر کرتا ہے، گناہوں سے اپنے آپ کو بچاتا ہے۔ اچھا، نیکی نہ کرنے کا دل کرے پھر بھی وہ صبر کر کے نیکی کرتا رہتا ہے، سردیوں کی راتیں اپنے لحاف کو چھوڑنا، کمبل سے باہر آنا، کبھی ٹھنڈا پانی تو کبھی گرم، بہرحال جو بھی ہو وضو تو کرتا ہے، اس کے بعد ٹھنڈ تو لگتی ہے۔ اسی طرح گرمیوں کے اندر ایئر کنڈیشن روم میں سو رہے ہیں اور باہر آنا، گرمی میں نماز کے لیے جانا، نماز پڑھنا، یہ کیا ہے؟ نیکیوں پر صبر۔ اور اسی طرح مال کمایا، اپنے مال کی زکات دینا، صبر، یہی تو ہے کہ اب دل کے اندر کوئی ایسے خیالات پیدا نہ ہو کہ آدمی زکات دینے سے رک جائے، نہیں، بلکہ زکات دے رہا ہے اور ان پر استقامت اختیار کیے ہوئے ہے، تو یہ بھی صبر کا درجہ ہے۔ تو یہ جو درجات ہیں ہمیں، یہ تو ہر ایک کے لیے، वरना बीमार तो कोई होगा। अच्छा, तो तंदुरुस्त के लिए कोई सब्र की फजीलत नहीं, तंदुरुस्त के लिए कोई सब्र नहीं, उसके लिए कई मौके सब्र के। इसी तरह मालदार आदमी है, उसको गुर्बत नहीं है, फकर फाका नहीं है, तो क्या उसके लिए सब्र नहीं है? उसके लिए भी सब्र के ये दर्जात है। तो ये सब सब्र के दर्जात को बयान फरमाया गया। क़यामत के दिन जब लोगों को, मखलूक को अल्लाह जमा फरमाएगा, तो एक ऐलान करने वाला ये ऐलान करेगा फजीलत वाले कहाँ हैं, तो कुछ लोग खड़े होंगे और जल्दी जल्दी जन्नत की तरफ चलना शुरू कर देंगे। फरिश्ते उनसे मुलाकात करके पूछेंगे कि हम तुम्हें जन्नत की तरफ तेजी से जाता हुआ देख रहे हैं, तुम कौन हो? वो कहेंगे हम फजीलत वाले, हम फजीलत वाले। फरिश्ते कहेंगे तुम्हारी फजीलत क्या है? वो कहेंगे जब हम पर जुल्म किया जाता था तो हम सब्र करते थे, हम सब्र करते थे। हमसे बुरा सुलूक किया जाता तो हम उनसे दरगुजर करते थे। जब हमसे जहालत का बर्ताव किया जाता तो हम बर्दाश्त करते थे, हम बर्दाश्त करते थे। फरिश्ते कहेंगे जन्नत में दाखिल हो जाओ, अमल करने वालों के लिए बहुत अच्छा है, अमल करने वालों के लिए बहुत अच्छा है। फिर ऐलान करने वाला ये ऐलान करेगा कि सब्र वाले कहां हैं, सब्र करने वाले कहां हैं? तो कुछ लोग खड़े होंगे और जल्दी जल्दी जन्नत की तरफ चलना शुरू करेंगे। फरिश्ते उनसे ही मुलाकात करेंगे, पूछेंगे हम तुम्हें देख रहे हैं, तुम जल्दी जल्दी जन्नत में जा रहे हो, क्या वजह है? कहा हम सब्र करने वाले हैं। फरिश्ते कहेंगे तुम्हारा सब्र क्या है? तो वो कहेंगे हमारा सब्र, हम अल्लाह ताला की इताअत करने पर और उसकी नाफरमानी करने से सब्र करते थे। यानी इताअत पर भी सब्र रुका रहना और नाफरमानी के काम से बचना, अपने आप को बचाना, हम इस पर सब्र करते थे। तो फरिश्ते कहेंगे जन्नत में दाखिल हो जाओ, अमल करने वालों के लिए बहुत अच्छा है, बहुत अच्छा है। नाज़रीन इकराम, ये खूबसूरत बातें हमें कुरान पाक का ही ये नूर है, हदीस रसूल सल्लल्लाहु अलैहि वसल्लम का ये नूर है। मकसद यही है कि किसी न किसी तरह बातें हमारे दिल के अंदर जगह बनाएं और हमें अमल का जज्बा पैदा मिले। हमारे नौकरी हो, मुलाजमत हो, कुछ और भी जो भी मामला हो, अल्लाह और उसके रसूल की रजा सामने हो और उनके अहकामात और तालीम तरबियत भी सामने हो, ताकि उसी के मुताबिक हम किसी के साथ पेश आए, किसी के साथ भी जुल्म ना करें, बल्कि लोगों के जुल्म का जवाब भी जुल्म से नहीं बल्कि सब्र के साथ है, बर्दाश्त के साथ है। जहालत है तो इधर दूसरी तरफ बर्दाश्त का वस्फ होना चाहिए। अल्लाह ऐसों को बहुत ज्यादा अजर अता फरमाएगा और फजीलत वालों में क़यामत के दिन उनको शुमार फरमाएगा। अल्लाह पाक मुझे आपको कुरान का नूर अता फरमाए और इल्म कुरान फाहम कुरान अता फरमाए, कुरान की तालीमात पर अमल पैरा होने की तौफीक अता फरमाए। आमीन बिजाहि नबी सल्लल्लाहु सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
यही है आरज़ू तालीम कुरआन, आम हो जाए हर एक परचम से ऊंचा परचमे इस्लाम हो।